حضرت داؤد علیہ السلام کی زندگی کے بارے میں جو چیزیں ہم نے دیکھی ہیں اس میں سے کچھ چیزیں ہمیں اپنے عمل کے لیے ملتی ہیں. پہلی چیز یہ ہے کہ دین اور دنیا کی نعمتیں دونوں ایک ہی انسان کو مل سکتی ہیں, کیونکہ اللہ تعالیٰ نے حضرت داؤد علیہ السلام کو دونوں چیزیں دیں. دوسری چیز کہ کسی کو نہیں پتا کہ کوئی خیر کس وقت اس کو مل جائے گی, کہ حضرت داؤد علیہ السلام ایک ادنا سپاہی تھے لیکن ایک ہی کام ان کے لیے ترقی کا زینہ بنا. اس سے کیا بات پتہ چلتی ہے کہ انسان کو اللہ تعالیٰ سے یہ دعا کرنی چاہیے کہ اللہ مجھ سے کوئی ایسا کام کروا لے جو میرے لیے کامیابی کے راستے آسان کر دے. پھر ایک اور چیز جو ہمیں پتہ چلتی ہے کہ حضرت داؤد علیہ السلام اپنے ہاتھ سے زرہیں بناتے تھے, تو دستکاری جس کو ہینڈی کرافٹ کہہ لیں یا اپنے ہاتھ سے محنت کرنا, یہ کوئی عیب نہیں. ہمارے ہاں عموماً کچھ پیشوں کو عیب دار پیشے سمجھا جاتا ہے, ایسے ہی کہا جاتا ہے بس فلاں تو موچی ہے, وہ تو نائی ہے, وہ تو للاری ہے, اس طرح کی باتیں. یہ درست چیز نہیں ہے. اور پھر ایک اور چیز جو اس میں ہم نے دیکھا, قدر فسرد میں, کہ ہر حلقے کو وہ ایک جتنا رکھتے تھے, تو اس سے کاموں میں خوبصورتی, یعنی صنعت ہو یا دین کا یا دنیا کا کوئی بھی کام ہو, اس کو خوبصورتی اور حسن کے ساتھ کرنا چاہیے. یہ چیز بھی ہمیں اس میں سے ملتی ہے. پھر اس کے بعد ایک اور چیز پڑھ کے سنا دیتی ہوں, ایک واقعہ کہ کیسے ان کا یہ کام شروع ہوا. حافظ ابن عساکر کی ایک روایت ہے کہ حضرت داؤد اپنی خلافت اور سلطنت کے زمانے میں بھیس بدل کر بازاروں وغیرہ میں جاتے اور ہر طرف سے آنے والے لوگوں سے پوچھا کرتے کہ داؤد کیسا آدمی ہے. اس ایک چھوٹا سا عمل لکھ لیں کہ اپنے لیے انسان کو یہ بھی فکر رکھنی چاہیے کہ لوگ میرے بارے میں کیا سوچتے ہیں, اور گاہے بگاہے لوگوں سے رائے یا فیڈ بیک لینا چاہیے. چونکہ داؤد علیہ السلام کی سلطنت میں عدل اور انصاف بہت تھا, سب لوگ عیش اور آرام سے گزارا کر رہے تھے, کسی کو حکومت سے کوئی شکایت نہ تھی, اس لیے وہ جس سے سوال کرتے وہ داؤد علیہ السلام کی مدح و ثنا اور عدل و انصاف پر اظہار تشکر کرتا. پھر ہم اپنے لیے سوال یا ایک غور طلب نقطہ نوٹ کر سکتے ہیں کہ ہم تو حکمران نہیں ہیں کسی ملک کے, لیکن کیا آج کے حکمران اپنے بارے میں یہ سوال پوچھ سکتے ہیں کسی سے؟ اور اپنے آپ کو بھی نوٹ کیجئے, آپ کسی بھی ادارے کے بڑے ہوں, کوئی بھی کام کرنے میں آپ کے اوپر ذمہ داریاں ہوں یا اور کچھ نہیں, تو گھر داری کے معاملے میں ہی آپ دیکھیے تو کتنے لوگ ہیں جو اس کا کانفیڈنس رکھتے ہیں کہ وہ اپنے شوہر سے پوچھ سکیں کہ کیا میں اچھی بیوی ہوں, اور اسی طرح سو آن. لیکن انسان کو اپنی ممکن حد تک اپنا دامن صاف رکھنا چاہیے, اور پھر اگر کبھی موقع بنے تو ان سے پوچھنا بھی چاہیے کہ آپ بتائیں کہ میں آپ کے خیال میں کس طرح اپنی ذمہ داریوں کو نبھاتی ہوں. اللہ تعالیٰ نے ان کی تعلیم کے لیے ایک فرشتے کو انسان کی شکل میں بھیجا. جب حضرت داؤد اس کام کے لیے نکلے تو فرشتہ ان سے ملا, اور حسب عادت انہوں نے اس سے بھی وہی سوال کیا. فرشتے نے کہا, داؤد بہت اچھا آدمی ہے اور سب آدمیوں سے وہ اپنے نفس کے لیے بھی اور اپنی امت اور رعیت کے لیے بھی بہتر ہے, مگر اس میں ایک ایسی عادت ہے کہ اگر وہ نہ ہوتی تو وہ کامل ہوتا. یعنی یہ نہیں کہا کہ وہ ایسے ہیں یا ویسے ہیں, بلکہ یہ کہا کہ اگر یہ عادت بھی نہ ہوتی تو پھر کامل ہوتے. مراد یہ ہے کہ جو اچھے تو ہیں ہی, لیکن پھر ان میں کوئی عیب نہ رہتا. پوچھنے لگے کہ وہ کیا ہے. حضرت داؤد نے پوچھا کہ وہ کیا عادت ہے, تو فرشتے نے کہا کہ وہ اپنا کھانا پینا اور اپنے اہل و عیال کا گزارا مسلمانوں کے مال یعنی بیت المال سے لیتے ہیں. بس یہ چیز تھی, ورنہ اس کے بغیر وہ کامل بن جاتے. یہ بات سن کر حضرت داؤد نے اللہ تعالیٰ کی طرف الحاح اور زاری اور دعا کے اہتمام کیا, اور کہا کہ مجھے کوئی ایسا کام سکھا دیں جو میں اپنے ہاتھ سے مزدوری کروں اور اس کی اجرت سے اپنا اور اپنے اہل و عیال کا گزارا کروں, مسلمانوں کی خدمت اور سلطنت کے تمام کام بلا معاوضہ کروں. ان کی دعا کو اللہ تعالیٰ نے پورا کیا اور ان کو زرہ سازی کی صنعت سکھا دی, اور پیغمبرانہ اعزاز سے دیا کہ لوہے کو ان کے لیے موم بنا دیا تاکہ یہ صنعت بہت آسان ہو اور تھوڑے وقت میں یہ اپنا گزارا پیدا کر کے باقی وقت عبادت اور امور سلطنت میں لگا سکے. آج کتنے ہیں جو اپنے بارے میں یہ فکر رکھتے. تو بہرحال جب بھی بندہ اللہ تعالیٰ سے کچھ مانگتا ہے تو اللہ تعالیٰ اس کو دیتا ہے, تو اس سے مسئلہ ایک نکلتا ہے کہ حکمران یا خلیفہ وقت, چاہے وہ کل کے ابو بکر اور عمر ہوں یا آج کے لوگ ہوں, وہ اپنے گزارے کے لیے شرن بیت المال سے لے سکتے ہیں, کیونکہ نہیں لیں گے تو کھائیں گے کہاں سے, اور اگر کمانے کھانے میں لگ گئے تو وہ ذمہ داریاں کون پورا کرے گا. لیکن اگر کسی کے پاس گزارے کی کوئی صورت ہو, کوئی اور ذریعہ آمدن ہو, تو نہ لے تو یہ چیز اس کے لیے اللہ تعالیٰ کی طرف سے زیادہ سے زیادہ اس کو فائدہ دینے والی ہوگی. حضرت سلیمان کے بارے میں بھی آتا ہے کہ اللہ تعالیٰ نے ان پر بھی اپنے خزانے کھولے اور بہت کچھ تھا, تو ان کو کہا کہ آپ بیت المال میں سے بھی جو لینا چاہیں لے لیں. آگے ہم پڑھیں گے فمنن او امسک بغیر حساب, اور یہ اطمینان بھی دلا دیا کہ جس قدر بھی آپ لے لیں گے آپ پر کوئی اس کا حساب بھی نہیں ہوگا جتنا خرچ کریں. لیکن انبیاء کرام چونکہ ایک اعلیٰ درجے پہ ہوتے ہیں تو وہ پھر رخصت کی بجائے عزیمت کا راستہ قبول کر لیتے ہیں. اسی طرح یہاں ایک اور بہت ہی خوبصورت چیز ہمارے لیے توجہ کی, اور وہ کیا کہ جتنے بھی اہم فن ہیں نا اللہ تعالیٰ نے انبیاء کرام کے ذریعے سے لوگوں کو سکھائے. مثلا کشتی بنانا حضرت نوح علیہ السلام سے, وسنا الفلک بعیوننا, ہم پیچھے بڑھ چکے یہ آیت کہ ہمارے سامنے کشتی بناؤ, یہاں حضرت داؤد کا تذکرہ آ گیا. اسی طرح طب نبوی یہ کتاب ہے, بہت ہی معروف ہے, امام حدیث ہیں شمس الدین الذہبی, تو وہ کہتے ہیں کہ انسانی زندگی کے لیے جتنی اہم اور ضروری صنعتیں ہیں, مثلا مکان بنانا, کپڑا بننا, درخت اگانا, کھانے کی چیزیں تیار کرنا, نقل و حمل کے لیے پہیوں والی گاڑیوں کا بنانا, یہ سب صنعتیں اللہ تعالیٰ نے وحی کے ذریعے انبیاء کرام کو القاء کی تھی. کیونکہ میں بھی کبھی سوچتی ہوں کہ پہلی دفعہ لوگوں کو کیسے خیال آیا ہوگا. تو انسانی ضروریات جو ہیں وہ بھی اللہ تعالیٰ نے انبیاء کرام کو, جو کہ ظاہر ہے کہ صاحب وحی ہوتے تھے, ان کے ذریعے سے دیا گیا. پھر ایک اور چیز اس واقعے میں یہ جو پہاڑوں کے ساتھ بولنے کی بات ہے, کچھ لوگ کہتے ہیں کہ یہ بازگشت تھی. آج سائنس میں بھی اس کو ایکو کہتے ہیں, کہ جب کوئی چیز ہم تنگ کمرے میں جا کے بولتے ہیں تو وہ ریپیٹ ہو کے ہمارے پاس آتی ہے, کسی گنبد کے پاس اب کھڑے ہو کے بولیں. تو بعض نے معجزوں کا انکار کرتے ہوئے اس کو ایکو کہا تو درست بات نہیں ہے, کیونکہ ایکو ہوتا تو یہ کوئی بڑی بات تھوڑی تھی. تو لہٰذا یہ ساری باتیں ہمیں یہ بتاتی ہیں کہ اللہ سبحانہ تعالیٰ کس طریقے سے انبیاء کرام کی زندگیوں میں سے ہمارے لیے نصیحت کا پہلو کھول دیتے ہیں, اور ہم اپنے آپ کو ان چیزوں سے فائدہ مند کر کے اپنے لیے بھی عملی باتیں لے سکتے ہیں, اور ساتھ ہی ساتھ ان کی زندگیاں پڑھ کے ہمیں واقعی احساس ہوتا ہے کہ یہ انسان تھے. اور آپ دیکھیں وَاعْمَلُوا صَالِحًا, آپ کو اس پوری صورت میں یہ چیز بہت ملے گی, اسپیشلی حضرت داؤد اور سلیمان کے قصوں میں یہ چیز ہمیں ملتی ہے کہ وَاعْمَلُوا صَالِحًا, اور عمل اچھے کرو, کہ اتنا کچھ اللہ تعالیٰ نے دیا تو اب ان کو کرو, ساتھ نیک کام بھی کرو, تزکیہ نفس بھی کرو. اچھے کام کرتے رہو گے, دنیا کے اندر رہو گے, کوئی نقصان تمہارا نہیں ہوگا, یہ سب کچھ اللہ کی ذات نے آپ کو دے دیا. اب اس کے بعد آگے سے بیٹے کی بات شروع ہوتی ہے, اور وہ ہیں سلیمان, آیت نمبر 12. ولی سلیمان الریح غدوها شهر ورواحها شهر, اور ہم نے مسخر کر دی سلیمان کے لیے ہوا, یہ جو لفظ ہے ریح ہوا کو کہتے ہیں, آرام سے چلنے والی ہواؤں کو کہتے ہیں, ٹھنڈی یعنی اسموتھلی چلنے والی ہوائیں, اور غدوها شهر, صبح کا وقت اس کا تھا ایک مہینہ. غدو آپ کو بتایا گیا کہ صبح کے وقت چلنے کو کہتے ہیں, اور رواح کا معنی ہوتا ہے شام کو چلنا. مطلب کیا ہوا کہ صبح سے دوپہر تک یہ تخت سلیمانی ہوا کے کندھوں پر ایک مہینے کی مسافت طے کر لیتا, یعنی انسان ایک اونٹ پہ بیٹھ کے یا ایک عام سواری پہ بیٹھ کے جب جہاں تک جتنی دیر میں جاتا تھا, تو یہ لوگ جو تھے وہ اس پہ حضرت سلیمان علیہ السلام ایک مہینے کا سفر اتنے وقت میں طے کر لیتے. اسی طرح شام سے رات تک کا سفر جو تھا وہ رات کو کر لیتے, گویا کہ ایک دن میں دو مہینے کی مسافت طے کر لیتے. ودوبہ شہرن و رواحہ شہرن, اس کے بارے میں چند روایات ملتی ہیں, جیسے حسن بصری کہتے ہیں کہ سلیمان علیہ السلام صبح کو بیت المقدس سے روانہ ہوتے تو دوپہر کو استحر الف سواد دو خا رو میں قیام کرتے, دوپہر کا کھانا کھاتے, پھر یہاں سے ظہر کے وقت چلتے تو کابل میں جاتے تو رات ہو چکی ہوتی. اگر آپ گلوب کو ذہن میں رکھیں تو کس طرح کا ایک پورا راؤنڈ ٹرپ بن رہا ہے. اور بیت المقدس اور استحر کے درمیان اتنی مسافت ہے جو تیز سواری پر چلنے والا ایک مہینے میں طے کر لیتا ہے, اور اسی طرح استحر سے کابل تک کی مسافت بھی تیز سواری پر ایک مہینے میں طے ہوتی ہے. یہ اللہ کی شان ہے, اس دور میں کوئی اس وقت آپ دیکھیے کہ جہاز تھے نہ کوئی آپ کی یہ تیز چلنے والی گاڑیاں تھیں, لیکن اللہ تعالیٰ نے انسانیت کو اسی وقت بتا دیا کہ ایک دور ایسا آنے والا ہے کہ تم لوگ اس طرح تیزی سے سفر کرو گے. اور میرا خیال ہے کہ آج بھی اتنا تیز رفتار جہاز ابھی نہیں بنا تھا, اگر کونکر تو وہ تو تباہ ہو گیا, اور آج بھی لوگوں نے دوبارہ میڈیم سپیڈ کے جہازوں کو پریفر کیا. کیا بڑی بات ہے کہ اگلے وقتوں میں اس سے بھی تیزی والے جو ہیں وہ जहाज़ जो है वो चलने लग जाएं। फिर उसके बाद अगली नेमत जो इनको दी गई थी वह असल ना लहू आइनल क़ित्र, और हमने जारी कर दिया उनके लिए पिघले हुए तांबे का चश्मा। असल ना का लफ्ज़ देखिए, असल से अलिफ सीन लाम है इसके अंदर छुपा हुआ, लेकिन अलिफ हमारी तरफ से है यानी बाब इफ़ाल का, लेकिन असल लफ्ज़ का ये नहीं है, सैल लफ्ज़ है असल में, सैल रवान जिसको उर्दू में कहते हैं, जिससे लफ्ज़ सैलाब भी है, सीन या लाम इसका रूट है। और आइन कहते हैं चश्मे को, चश्मा क्यों? क्योंकि आंख की तरह ही होता है, और आंख और चश्मा वो चीज़ होती है जिसमें पानी के निकलने का सोर्स ना दिखे कि पानी कहाँ से आ रहा है कहाँ से जा रहा है। कतर कहते हैं पिघले हुए तांबे को, हमने बहा दिया चश्मा तांबे का, यानी तांबे जैसी सख्त धात को अल्लाह ताला ने सुलेमान के लिए पानी की तरह बहने वाला सियाल मादा बना दिया, जो गर्म भी ना था और बिल्कुल ऐसा था कि लोग उससे अपनी ज़रूरत की चीज़ें बना सकें। आज भी आप देखिए कि तांबा इतनी ज़्यादा हाईली टेम्परेचर पे मेल्टिंग धात है, लेकिन इसके बावजूद अल्लाह ताला ने जहाँ दाऊद अलैहिस्सलाम के हाथों में लोहे को नरम कर दिया, गूंद की तरह गम की तरह मुड़ते रहते, और ये सारे मौजज़ात थे, हर दौर में ऐसे मौजज़ात होते हैं। हज़रत इब्ने अब्बास फरमाते हैं कि ये चश्मा इतनी दूर तक जारी हुआ जिसकी मुसाफत 3 दिन रात में तय हो सके। कोई छोटा ये चश्मा नहीं था, और ये यमन में था। बास कहते हैं कि सना और यमन के दरमियान था, और 3 दिन रात तक कोई चलता रहे तो इतना बड़ा चश्मा था। अब कैसा था क्या था, आज हमारे लिए तो ये बात गैब की है, लेकिन कहीं ना कहीं इसका आने वाले वक्तों में सुराग लग सकता है। तीसरी नेमत आप अगर 1, 2, 3 करते जाएं तो इंशाल्लाह समझना आसान होगा। फरमाया वमिनल जिन्नी मैं या मलु बई न जदई ही बेसनी रबी ही, और वो जिन उनके ताबे कर दिए जो उसके कामों में जुते रहते थे अपने रब के इज़्ज़न से। ये थी वो तीसरी नेमत जो हज़रत सुलेमान को मिली कि हवाओं के अलावा जिन्नात को भी सुलेमान का ताबे बना दिया। अल्लाह के हुक्म से हर वक्त वो जिन इनकी खिदमत बजा लाने के लिए मसरूफ़ रहते, किसी की कोई मजाल नहीं थी कि ज़रा अपनी ड्यूटी में गफलत करे, पहलू तही करे, और ज़रा सा कोई अगर पीछे होता। वमई यज़िख मिन हो मन अमरीना, और जो कोई सरतावी करता उनमें से हमारे हुक्म की तामील से, नुज़िक मिन अज़ाब अस्सईर, तो हम उसको चखाते भड़कती हुई आग का अजाब। मुराद क्या है कि उनको आग से दागा जाता था। आपको पता है कि जिन आग से बने, लेकिन ये कहते हैं कि सजा दी जाती थी उनको दुनिया में भी इस तरीके से कि वो ज़रा सी बात इधर उधर करते तो उनको फिर आग का कोड़ा पड़ता और वो दोबारा ठीक हो जाते थे। अब यहाँ से साथ ही साथ देखते जाते हैं कि जिन्नों को मुसख़र करने की बात है तो क्या तस्खीर जिन्नात जायज़ है? क्या आप में से कोई बंदा इसकी कोशिश कर सकता है, या जो लोग करते हैं उनका क्या अमल है? थोड़ी सी हम इस पर बात कर लेते हैं। पहली बात तो ये है कि जिन जो है वो है तो जुस्से में बड़े लेकिन अक़ल में छोटे होते हैं। कहते हैं कि एक बड़ी उम्र का जिन जो है वो इंसान के बच्चे की अक़ल रखता है। ये ऐसे ही कि जैसे खा खा के कोई मोटा तो हो जाए लेकिन अक़ल भी उसकी साथ ही मोटी हो जाए। अल्लाह ताला ने इनको काफ़ी ज़्यादा कुव्वत है लेकिन अक़ल में ये छोटे होते हैं, लिहाजा एक बड़ा जिन एक आम इंसान के कब्ज़े में आ सकता है। इसमें हमें ऐसे दलाइल मिलते हैं कि कुछ सहाबा कराम हैं उनके पास भी ये जिन होते थे, और कुछ तो इसमें बहुत ही मारूफ है। बस लोग ये कहते हैं कि वो इनसे अच्छे काम करवाते थे। कुछ वाक़यात भी बयान हुए हैं कि जिस सब काम जो होते वो अल्लाह के हुक्म से होते हैं। ज़रूरत नहीं है डिटेल्स की, लेकिन बहरहाल यह है कि जिन्नात को लोगों ने काबू में किया, उनसे खिदमत भी ली, और इस तरीके से वाक़यात भी बयान किए जाते हैं जिस तरह हज़रत सुलेमान के ताबे थे, और अगली आयतों में हम पढ़ने वाले हैं वाक़यात। लेकिन इनको करें कि ना करें काबू, इसके 2 तरीके होते हैं। एक क्या होता है कि जिन्नों को काबू पाने के लिए गलत काम करने पड़ते हैं, कुफ्रिया शिरकिया कलमात जादू टोना करना पड़ता है, क्योंकि जिन्नों को और शैतानों को ये जादू बहुत अच्छा लगता है। तो जो बंदा इन चीज़ों में बहुत ज़्यादा आता है फिर ये उसके ताबे हो जाते हैं, और इस तरह से रिश्वत के तौर पे कहीं जाके कुरान की आयतों को जलाना और कुछ इस किस्म के गलत काम करते हैं, ये बिल्कुल भी दुरुस्त नहीं होता। एक दूसरा तरीका होता है जिन्नों को काबू करने का, अस्मा इलाहिया के ज़रिए, अल्लाह ताला के नामों के ज़रिए से मुसख़र करना। बाज़ कहते हैं कि अगर कोई नुकसान का डर नहीं और बाज़ किसी इंसानी खिदमत के लिए कोई लेता है तो उसमें शिर्क तो वो हो जाएगा जिसके अंदर उनको ऐसे कलमात पढ़े जाएं जिसमें शिर्क हो, लेकिन अगर कोई बग़ैर किसी इरादे के अल्लाह के हुक्म से, बाज़ लोगों को अल्लाह ने भी एक चीज़ दी होती है, कोई भी हो सकता है कि ये बग़ैर जैसे दिया अल्लाह ताला ने नबियों को, तो फिर अगर कोई जिन किसी के ताबे हो तो उसको कोई बहुत ज़्यादा अपने लिए धंधा नहीं बना लेना चाहिए, या ये इंसान की कोई बहुत बड़ी खूबी नहीं हो जानी चाहिए, लेकिन उनसे कोई ऐसा गलत काम करना, कोई करवाना, किसी के घर में लड़ाई, चोरियां, चकारियां करवाना, ये दुरुस्त नहीं। क्योंकि जिन हैं वो तो दीवारों में से गुजर जाते हैं। आप कोई जिन काबू पा ले, जिन काबू करे और जाके कह जाओ लॉकर्स में से सोना निकाल के लाओ, तो कर सकता है, लेकिन ये बिल्कुल हराम होगा। इसी तरह किसी के घर में जाके कंसुई लेके आओ, ये जितने लोग गलत काम करते हैं, करवाते हैं जादू टूने के, वो इसी तरह के होते हैं। तो ऐसी चीज़ों से बहुत ही ज़्यादा बचना चाहिए। लेकिन ख़ास तौर पे किसी जिन को काबू कर लेना और उससे फिर पैसा कमवाना, बाज़ मुफस्सरीन कहते हैं कि ये ऐसी है जैसे एक आम आज़ाद इंसान को ग़ुलाम बना लेना, या किडनेप्ड किड्स होते हैं। जिस तरह इंसानों को अगवा करना दुरुस्त नहीं है, इस तरह जिन्नों को भी काबू में रखना ये उनकी हुर्रियत के ख़िलाफ़ है। बहरहाल हम में से तो किसी का ख्याल नहीं है कुछ करने का, तो फिर आगे चलते हैं। कहा कि करते क्या थे ये जिन्नात, यामलून लहू मा यशाउ मिन महारीबा, और वो बनाते थे आपके लिए जो आप चाहते हैं महारीब। महारीब पुख्ता इमारतें। महारीब का लफ्ज़ ये मेहराब की जमा है। मेहराब कहते हैं किलों, ऊंची इबादत गाहों, और ख़ास तौर पे एक अलग से भरी हुई चीज़ जो मकान के आला हिस्से की होती है। बादशाह अपने बैठने के लिए कुछ मेहराब से बना लिया करते थे, जिस पे उनका तख्त होता था, कोई आला कमरा होता था। तो मस्जिदों में जो मेहराब बनते हैं, ये सब इसी लफ्ज़ में आता है, क्योंकि महारिब जमा का लफ्ज़ है ना, और इसका रूट हर्ब है, हार ओबा इसका रूट है, जंग से मानो में। यानी कोई बंदा जो अपनी हुकूमत के लिए ख़ास जगह बनाता है, वो दूसरों की पहुंच से उसको दूर रखना चाहता है, अगर कोई उस जगह पे कब्ज़ा करे तो वो उससे दस्तराजी करता है, लड़ाई करता है, इसलिए इस जगह को मेहराब कहते हैं। इसी तरह मस्जिद में इमाम के खड़ा होने की जगह को भी इम्तियाजी जगह की बुनियाद पे मेहराब कहा जाता है। अब सवाल पैदा होता है कि ये चीज़ें क्या जायज़ हैं कि नहीं। कोई मस्जिद है और उसमें इमाम साहब के खड़े होने के लिए अलग जगह थोड़ी सी आगे बढ़ी हुई हो, तो इसकी थोड़ी सी हिस्ट्री अगर हम देखें तो पुराने ज़माने में बनी इसराइल में महारिब होती थी, और इस्लाम में महारिब से मसाजिद मुराद ली जाती थी। अब होता क्या था कि पहले दौर में मस्जिदें छोटी होती थी, जगह की, पैसे की कमी होती थी, तो हम जानते हैं कि नमाज़ पढ़ते हुए इमाम साहब अकेले खड़े होते हैं। अब अगर इमाम साहब एक सफ़ पूरी लेके आगे खड़े होते तो इर्द गिर्द की जगह ज़ाया होती थी। उस चीज़ को बचाने के लिए रिवाज क्या पड़ गया कि इमाम साहब के लिए बस एक अलग सा आगे हुजरा सा बना लिया जाता है, वो वहाँ खड़े हो तो पीछे मस्जिद की जगह बच जाए। अगर इस सोच से कल बनती थी या आज बनती थी कोई हर्ज नहीं है, लेकिन इमाम साहब को एक इज्जत देना या एक बिल्कुल दूसरों से कटा देना, बल्कि बाज़ दफ़ा ऐसा होता है कि उस मेहराब की को इतना ज़्यादा आगे अलग कर दिया जाता है कि इमाम और मुक्तदी ऐसे लगता है कि मुख्तलिफ जगहों पे खड़े हैं, ये दुरुस्त नहीं होगा। बाज़ मेखारी भी इस तरह के बनते थे कि पूरे इमाम के पीछे एक छोटी सी सफ़ भी बन जाती है। तो बहरहाल इसका कोई इस्लाम में हमें कहा नहीं गया। बाज़ ने कहा कि ये बिदअत है क्योंकि पहले दौर में ऐसा नहीं होता था, लेकिन इन चीज़ों पर बहुत ज़्यादा बहस करने की ज़रूरत नहीं होती। इस्लामी रिचुअल बहरहाल ये है, मौजूद है और हमें मिल जाता है। और यहाँ पे मुराद है कि हज़रत सुलेमान अलैहिस्सलाम उनके लिए बड़े बड़े किले बनवाते थे, और बड़े किलों को महारीब कहने की वजह क्या होती है कि जब भी कोई उन पर कब्ज़ा करना चाहता था तो उसको अपनी जान जोखों में डालनी पड़ती थी, दुश्मन के हवाले उसको आराम से नहीं किया जाता था, लोग मरने मारने के लिए तैयार होते थे। अगली चीज़ जो जिन्नात से बनवाई जाती थी वो थी तमासील। तमासील जो है इसका लफ्ज़ी मान होता है मुजस्मे, स्टैचूज। तमसील की जमा है मीम सा लाम इसका रूट है। तम साल भी आता है, ता के ऊपर जबर भी होता है, ता की जेर के साथ है तो इसका मतलब तस्वीर होता है। अब तस्वीर कौन सी बनाते थे, कैसे बनती थी, और इसी आयत पे ये सवाल भी जहनों में उठता है कि क्या दीन इस्लाम में तस्वीर कशी और मुसव्वरी ये सब जायज़ है कि नहीं। और ये कुरान पाक का वो मुकाम है जिस पे अमूमन लोग बात करके फिर इस मौजू पे बात करते हैं। तो आप देखिए कि ये तवील मौजू है, लेकिन थोड़ी सी बात मैं आपके सामने रखती हूँ कि पहली बात देखिए कि तमसील का लफ्ज़ जो है ना ये तस्वीर के लिए है, लेकिन उससे ज़्यादा स्टैचू के लिए, जो लोग डमीज बनाते हैं। अब आप कहेंगे स्टैचूज कहाँ होते हैं, कोई गिरजों में होते हैं या मंदिरों में होते हैं? नहीं, आजकल तो स्टैचूज हमारे शॉपिंग सेंटर्स में भी होते हैं। तो ये जो चीज़ें हैं ये सारी चीज़ें तमसील में आती हैं। सवाल पैदा होता है कि तस्वीर बना सकते हैं कि नहीं, कैमरे की तस्वीर ये क्या है? तो थोड़ी सी इसकी बात समझ लीजिए कि तस्वीर दो तरह की होती है। एक होती है ज़ी रूह की तस्वीर, जिसमें जानदार जान होती है, इंसान, जानवर, परिंदे, बर्ड्स वगैरह। और दूसरी किस्म होती है गैर ज़ी रूह की, जिसमें रूह नहीं है, बेजान चीज़ें, ठीक है। अब ये जो बेजान चीजें, इनकी फिर दो किस्में हैं। एक बेजान चीजें वो होती हैं जिसमें ज्याती नहीं होती, यानी जमाद जिनमें ज्याती नहीं, नमू नहीं, मतलब मट्टी, पत्थर, घर, ये माइक्रोफोन की तस्वीर बना लें, ये जहां पड़ी हैं वहीं पड़ी रहती हैं। दूसरी बेजान चीजें वो होती हैं जो वक्त के साथ बढ़ती रहती हैं, मसलन दरख्त, खेती, फल, फूल। अब आज तो साइंस उनको भी जिंदा कहती है क्योंकि सांस लेती है हर चीज। अब हजरत सुलेमान के दौर में तो जिन्नात ये सारी चीज़ें बनाते थे, क्योंकि उस दौर में इस तरह से ये चीज़ें आम नहीं थी, मना नहीं थी। लेकिन दीन इस्लाम में, दीन मोहम्मदी में जो चीज़ हमें अलाउ है वो क्या है कि जो तस्वीर की पहली किस्म है, जिसको अब जी रूह कहते हैं, वो इंसान है, वो बिल्ली है, वो कुत्ता है या कोई ऐसी चीज़ है, इसको नहीं बना सकते। इसका बनाना, इसका ड्राई करना, इसको किसी भी तरह से इधर उधर से बड़ा छोटा करना, ये चीज़ हमारे इस्लाम में जायज़ नहीं। बल्कि इस पे बहुत सारी रिवायात है जो बाद में आपके साथ थोड़ी सी शेयर कर देती हूँ, लेकिन पहले मसला समझ लें कि ऐसी तस्वीरें जायज़ नहीं। बाकी रह गई कि ज़ी रुख तस्वीरों की दोनों किस्में, एक वो जो थोड़ी वक्त के साथ बढ़ती भी हैं और दूसरी वो जो बिल्कुल नहीं बढ़ती, ये जायज़ है, इसमें कोई बुरी बात नहीं। ये एक फितरत की चीज़ें हैं, मसलन जैसे सीनरीज हैं, पहाड़ हैं, दरिया हैं, फूल हैं, आसमान है, चांद है, सूरज है, इनको बनाने में कोई हर्ज की बात नहीं। अब यहाँ तक तो एक इत्तफाक की बात है, लेकिन जो जानदार तस्वीरें हैं उसके ना बनाने की जो बातें हैं उसके बारे में हमें बहुत ज़्यादा रिवायात मिलती हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस चीज़ को हाईलाइट करके बताया कि पहले दौर में, यानी चंद रिवायात सिर्फ उसका हल्का सा एक स्केच आपको देने के लिए आपके साथ शेयर करूँगी। हज़रत आयशा फरमाती हैं, ये सही बुखारी की रिवायत है और सही मुस्लिम में भी है, कि उम्मे हबीबा और उम्मे सलमा ने हबशा में कनीसा देखा, कनीसा कहते हैं चर्च को, जिसमें तस्वीरें थीं। उसका जिक्र उन्होंने अल्लाह के नबी से किया। आपने फरमाया, इन लोगों का हाल ये था कि जब इनमें कोई सवाले शख्स होता तो उसके मरने के बाद वो उसकी कब्र पर एक इबादत गाह बनाते और इसमें ये तस्वीरें बना लिया करते। ये लोग क़्यामत के रोज़ अल्लाह ताला के नज़दीक बदतरीन मखलूक होंगे। दूसरी रिवायत जो है हज़रत अबू जुहैफा से है, अल्लाह के नबी सल्लम ने फरमाया, लानल मुसव्विर, रसूलुल्लाह ने मुसव्विरों पर लानत भेजी। लफ्ज़ मुसव्विर, सव्वर, युसव्विर से अगर आप देखें तो मिलता है। पहले सारी हदीसों के सिर्फ रेफरेंस नोट करें, फिर हम इस पर जनरल बात करेंगे। तीसरी रिवायत है इसमें अबू ज़ोरा की, ये रिवायत है मुस्नद अहमद और सही मुस्लिम में, सही बुखारी में भी मौजूद है। कहते हैं कि एक मरतबा में अबू हुरैरा के साथ एक मकान में दाखिल हुआ, मकान के ऊपर एक मुसव्विर तस्वीरें बना रहा था। हज़रत अबू हुरैरा ने कहा कि मैंने रसूलुल्लाह को फरमाते हुए सुना कि अल्लाह ताला फरमाता है कि इस शख्स से बड़ा जालिम कौन होगा जो मेरी तख्लीक के मानित कोशिश करे, ये लोग एक दाना या एक चींटी तो बना कर दिखाएं। यानी मुसव्वरी अल्लाह ताला की के अल मुसव्विर होने की पैरोडी है, इसलिए ये पसंदीदा नहीं। पहली वजह हमने देखी कि शिर्क है, दूसरी वजह यह है कि अल्लाह ताला की सिफात में से एक सिफत अपने साथ लेनी। अगली रिवायत क्या है, हज़रत अली से कहते हैं कि रसूलुल्लाह एक जनाजे में शरीक थे, आपने फरमाया, तुम लोगों में से कौन है जो मदीना में जाकर कोई बुत ना छोड़े जिसे तोड़ दे, और कोई कब्र ना छोड़े जिसे ज़मीन के बराबर ना कर दे, और कोई तस्वीर ना छोड़े जिसे मिटा ना दे। एक शख्स ने अर्ज़ किया, मैं इसके लिए हाजिर हूँ, चुनाचे वो गया, मगर अहले मदीना के खौफ से ये काम किए बगैर पलट आया। फिर हज़रत अली ने अर्ज़ किया कि अल्लाह के रसूल, मैं जाता हूँ। आपने फरमाया, अच्छा तुम जाओ। हज़रत अली गए और वापस आकर उन्होंने अर्ज़ किया, मैंने कोई बुत नहीं छोड़ा जिसे तोड़ ना दिया हो, कोई कब्र नहीं छोड़ी जिसे ज़मीन के बराबर ना कर दिया हो, और कोई तस्वीर नहीं छोड़ी जिसे मिटा ना दिया हो। इस पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर किसी शख्स ने इन चीज़ों में से कोई चीज़ बनाई तो इसने उस तालीम से कुफ्र किया जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल हुई। ये मुस्नद अहमद और सही मुस्लिम नसाई की रिवायत है। अगली रिवायत हज़रत इब्ने अब्बास से, जिसने तस्वीर बनाई उसे अजाब दिया जाएगा और मजबूर किया जाएगा कि वो इसमें रुख फूके और वह ना फूक सकेगा। ये मुस्नद अहमद, तिर्मिज़ी, बुखारी और इसी तरह कुछ और रिवायतों में है ये चीज़। नेक्स्ट रिवायत है हज़रत सईद बिन अबी हसन से, कहते हैं कि मैं इब्ने अब्बास के पास बैठा हुआ था कि इतने में एक शख्स आया, इसने कहा है, अबू अब्बास, मैं एक ऐसा शख्स हूँ जो अपने हाथ से रोज़ी कमाता है और मेरा रोज़गार ये तस्वीरें बनाना है। इब्ने अब्बास ने बयान किया कि मैं तुमसे वही बात कहूँगा जो मैंने रसूलुल्लाह को फरमाते सुना, मैंने रसूलुल्लाह से ये बात सुनी है कि जो शख्स तस्वीर बनाएगा अल्लाह उसे अजाब देगा और उसे न छोड़ेगा जब तक कि वो इसमें रूह न फूके और वो कभी रूह फूक न सकेगा। یہ بات سن کر وہ شخص بہت ہی پریشان ہوا، چہرے کا رنگ زرد پڑ گیا۔ اس پر ابن عباس نے کہا، ہے بندہ خدا، اگر تجھے تصویر بنانی ہی ہے تو اس میں درخت کی بنا یا کسی ایسی چیز کی جس میں روح نہ ہو۔ یہ مسند احمد، نسائی اور بخاری کی روایت ہے۔ اگلی روایت ابن مسعود سے، رسول اللہ نے فرمایا، ان اشد الناس عذاباً عند اللہ یوم القیامۃ المصورون، قیامت کے روز اللہ تعالیٰ کے یہاں سخت ترین سزا پانے والے مصور ہوں گے۔ نیکسٹ روایت عبداللہ بن عمر سے، رسول اللہ نے فرمایا، جو لوگ تصویریں بناتے ہیں ان کو قیامت کے روز عذاب دیا جائے گا، ان سے پوچھا جائے گا کہ جو کچھ تم نے بنایا اب اس کو زندہ کرو، ان سے کہا جائے گا۔ یہ روایت ہے بخاری، مسلم اور نسائی کی اور مسند احمد کی۔ اگلی روایت حضرت عائشہ سے، انہوں نے کہا، ایک تکیہ خریدا جس میں تصویریں بنی ہوئی تھیں، پھر نبی صلی اللہ علیہ وسلم تشریف لائے اور دروازے ہی میں کھڑے ہو گئے، اندر داخل نہ ہوئے۔ میں نے عرض کیا کہ میں تو اللہ سے توبہ کرتی ہوں ہر اس گناہ پر جو میں نے کیا ہو۔ آپ نے فرمایا، یہ تکیہ کیسا ہے؟ میں نے عرض کیا، یہ اس غرض کے لیے ہے کہ آپ یہاں تشریف رکھیں اور اس پر ٹیک لگائیں۔ فرمایا، ان تصویریں بنانے والوں کو قیامت کے روز عذاب دیا جائے گا، ان سے کہا جائے گا جو کچھ تم نے بنایا ہے اس کو زندہ کرو، اور ملائکہ یعنی رحمت کے فرشتے کسی ایسے گھر میں داخل نہیں ہوتے جس میں تصویریں ہوں۔ یہ روایت بھی بخاری، مسلم، نسائی کی ہے، ابن ماجہ میں بھی، موطا میں بھی موجود ہے۔ اگلی روایت حضرت عائشہ سے ہے، ایک مرتبہ نبی صلی اللہ علیہ وسلم میرے ہاں تشریف لائے اور میں نے ایک پردہ لٹکا رکھا تھا جس میں تصویر تھی، آپ کے چہرے کا رنگ بدل گیا، پھر آپ نے اس پردے کو لے کر پھاڑ ڈالا اور فرمایا، قیامت کے روز سخت ترین عذاب جن لوگوں کو دیا جائے گا ان میں ہیں جو اللہ کی تخلیق کی مانے تخلیق کی کوشش کرتے ہیں۔ یہ ہے صحیح مسلم، کتاب اللباس، صحیح بخاری اور نسائی کی روایت۔ اگلی روایت ہے حضرت عائشہ سے، کہتی ہیں، ایک دفعہ نبی صلی اللہ علیہ وسلم سفر سے واپس تشریف لائے، میں نے اپنے دروازے پر ایک پردہ لٹکا رکھا تھا جس میں پردار گھوڑوں کی تصویریں تھیں۔ یہاں سے آپ دیکھیے کہ گھوڑے کی بات جانور کی تصویر کی آگئی۔ آپ نے فرمایا، اسے اتار دو، اور میں نے اسے اتار دیا۔ یہ صحیح مسلم اور نسائی کی روایت ہے۔ اگلی روایت جابر بن عبداللہ سے ہے، رسول اللہ نے اس سے منع کر دیا کہ گھر میں تصویریں رکھی جائیں، اور اس سے بھی منع کر دیا کہ کوئی تصویر بنائے۔ یہ ترمذی کی روایت ہے۔ اگلی روایت حضرت ابن عباس سے، ابو طلحہ الانصاری سے ہے، کہ نبی اکرم نے فرمایا، ملائکہ رحمہ کسی ایسے گھر میں داخل نہیں ہوتے جس میں کتا پلا ہوا ہو، اور نہ ایسے گھر میں جس میں تصویریں ہوں۔ آخری روایت رکھتی ہوں، 14 روایتیں میں نے آپ کے سامنے رکھی ہیں اس کے سمیت، کہ عبداللہ بن عمر فرماتے ہیں کہ ایک مرتبہ جبرائیل نے نبی صلی اللہ علیہ وسلم کے پاس آنے کا وعدہ کیا، مگر بہت دیر لگ گئی، وہ نہ آئے، اللہ کے نبی کو اس سے پریشانی ہوئی، آپ گھر سے نکلے تو وہ باہر مل گئے۔ آپ نے ان سے شکایت کی کہ آپ کیوں نہیں آئے، تو انہوں نے کہا کہ ہم ایسے گھر میں نہیں آتے کہ جس میں کتا ہو یا تصویر ہو۔ یہ بخاری، مسلم، ابو داؤد، ترمذی، نسائی، ابن ماجہ، امام مالک اور امام احمد نے اس روایت کو نقل کیا۔ اب آپ دیکھیے کہ یہ روایتیں جو ساری ملتی ہیں، اس میں تقریباً 14 روایات ہیں۔ اسی کے ساتھ ساتھ اگر آپ کچھ اور بھی چیزیں دیکھیں کہ صرف اسلام نہیں، غیر مسلم، یعنی جب تورات تھی اپنے وقت میں یا انجیل تھی، تو ان کے اندر جو چیزیں تھیں، آج بھی ہمیں آج کی تخلیف شدہ بائبل کے اندر یہ ساری چیزیں جو ہے مل جاتی ہیں۔ یعنی اس میں سے ایک آدھ صرف اس لیے پڑھ کے سناتی ہوں کہ آج ہمیں ویسٹرن کلچر لگتا ہی ایسے کہ تصویروں کا کلچر ہے، باربی کلچر ہے، کوئی چیز جس پہ تصویر نہ ہو ایسے لگتا ہے کہ وہ بات ہی نہیں پوری ہوتی۔ تو آج کے دور میں ان کی کتابوں میں بھی یہ چیزیں موجود ہیں، جیسے باب خروج ہے، خروج کا باب 20:4 میں آتا ہے، تو اپنے لیے کوئی تراشی ہوئی مورت نہ بنانا، نہ کسی چیز کی صورت بنانا جو اوپر آسمان میں یا نیچے زمین یا زمین کے نیچے پانی میں ہے۔ اسی طرح ایک اور انہی کی اخبار کتاب ہے، باب 26، تم اپنے لیے بت نہ بنانا، نہ تراشی ہوئی مورت یا لاٹ کر اپنے لیے کھڑی کرنا، اور نہ اپنے ملک میں کوئی شبیخ دار پتھر رکھنا کہ اسے سجدہ کرو۔ اسی طرح کی اور روایتیں، میرا حال اتنی کافی ہے ان کے کوٹیشنز میں، لیکن کہنے کا مطلب یہ ہے کہ ان کی کتابوں میں آج بھی یہ چیز موجود ہے کہ اس طرح سے ان لوگوں میں تصویر کی حرمت تھی۔ لیکن اب آپ دیکھیے کہ یہاں تک تو بات ہمارے ذہنوں میں بالکل ثابت ہو جاتی ہے کہ تصویر جو ہے وہ بالکل اس کی اجازت نہیں ہے۔ اگر آپ اس کی وجوہات دیکھیں نا، تو سب سے پہلی وجہ تو آپ نے اس میں یہ دیکھ لی کہ اللہ نے منع کر دیا، اس کی مرضی، وہ کسی کو کچھ بھی کہہ دے، آپ اور میں کیوں انکار کر سکتے ہیں، کچھ بھی ضرورت نہیں۔ دوسری جو بہت بڑی وجہ ہمیں دکھتی ہے تصویر کے، بت پرستی کا آغاز تصویروں سے ہوا۔ ابھی ہم نے سن بھی لیا اور پیچھے بھی آپ کو سنا چکے ہیں کہ حضرت نوح کے دور میں جو لوگ مرتے جا رہے تھے، انہی کی تصویریں لوگوں نے عام کرنی شروع کر دی تھیں۔ اس وجہ سے بھی یہ ناپسندیدہ ہے۔ تیسری چیز تصویر کشی جو ہے یہ اللہ تعالیٰ کی صفت خاص کی نقالی ہے کہ اس کے اندر المصور ہونے کے اوپر زد پڑتی ہے، اللہ تعالیٰ نے اتنی خوبصورت چیزیں بنا دیں۔ پھر اسی طرح چوتھی وجہ میں جو دکھتی ہے اس میں وہ کیا ہے کہ اللہ تعالیٰ کے فرشتوں کو بھی تصویر اور کتے سے نفرت ہے، اور اس گھر میں رحمت کے فرشتے ہی نہیں آتے۔ ہمارے یہاں کہتے ہیں نا خالی گھر میں جن بھوت آ جاتے ہیں، حقیقت ہے کہ جہاں فرشتے نہیں ہوں گے رحمت کے، وہاں پھر گندی چیزیں اور ایسی چیزیں تو آ جائیں گی۔ اب یہ ساری چیزیں ہمیں کلیئر ہو جاتی ہیں اس سے، لیکن اس کے ساتھ اب اگلا نیکسٹ کویسچن جو آپ سب کے ذہنوں میں یقیناً ہوگا کہ کیا یہ وہ تصویر ہے جو ہاتھ سے ڈرائنگ کی جاتی ہے؟ مطلب کوئی بچہ بیٹھ کے کارٹون بنا رہا ہے، آپ اس کو کاغذ پہ بنا کے دے رہے ہیں، یا کوئی مصور پینٹر کسی کو سامنے بٹھا کے اس کی تصویریں بنا رہا ہے، یا پھر کیمرے کی تصویر بھی اس میں آتی ہے۔ پہلی جتنی باتیں میں نے ابھی آپ کو بتائیں اور آپ نے حدیثوں کی سند سے بھی اندازہ لگایا ہوگا کہ یہ ساری اسٹرانگ درجے کی روایات ہیں، اس پہ تو کسی کا اختلاف نہیں ہے، یہ متفق مسئلہ ہے کہ اسٹیچوز، ہاتھ کی مصوری، کسی کا کوئی ایسا کام ہے کہ وہ اس میں تصویریں بناتا ہے۔ کل ہاتھ سے لوگ بناتے تھے، آج کمپیوٹر سے بھی ڈرا کی جاتی ہیں، اس میں تو کوئی شک ہی نہیں ہے۔ پیچھے رہ گئی بات کیمرے کی تصویر، یہ اختلافی مسئلہ ہے۔ جو لوگ کہتے ہیں کہ یہ بھی جائز نہیں، وہ تو یہ سارے دلائل لفظ تصویر سے ہی لے لیتے ہیں کہ یہ بھی جائز نہیں ہے، اور وہ کہتے ہیں کہ تصویر تو تصویر ہی ہوتی ہے، کل کے دور میں یہ چیزیں تھیں اور بنانے کا طریقہ بدل گیا، ٹھیک ہے، جو اس کو ناجائز سمجھتے ہیں، اور وہ کہتے ہیں کہ سایہ جو ہوتا ہے، کیونکہ جو سکیچ ہوتا ہے کیمرے کا، اگر آپ دیکھیں تو کیمرہ ایک دفعہ سکیچ لیتا ہے تو اس پہ پرنٹ ہو جاتا ہے، جیسے فوٹو کاپی ہوتی ہے۔ تو جو لوگ کہتے ہیں کہ یہ جائز ہے، وہ کہتے ہیں کہ ہاتھ سے تو کسی نے نہیں بنائی، یہ تو ایسے کہ جیسے آپ کوئی کسی کو دیکھ رہا ہے تو اس کی پکچر آنکھوں میں چلی گئی، تھوڑی دیر میں ہم چہرہ ادھر کرتے ہیں، ہماری آنکھوں سے یہ تصویر ڈیلیٹ ہو جاتی ہے، لیکن کیمرے نے یا اس کی جو دوسری چیزوں نے اس کا عکس جو ہے وہ سیو کر دیا ہے، تو وہ کہتے ہیں کہ اس کا عکس ہے، اور وہ دوسرے کہتے ہیں کہ عکس نہیں ہے، یہ دوسری چیز ہے۔ اب دونوں میں سے بات صحیح کس کی ہے، اس کو آپ پورے ٹاپک کو اکٹھا کر لیں، جو دو چیزیں چار سمجھ آتی ہیں۔ نمبر ایک یہ ہے کہ انسان، یہ بھی تصویریں جس کو آپ کیمرے کی تصویریں کہہ رہے ہیں، اگر آپ اس کو خود پرستی کے لیے بنوا رہے ہیں، یعنی آپ نے اپنی شادی کے خوب بڑے بڑے پورٹریٹ بنوائے، فوٹو سیشنز کیے، پھر گھر کی دیواروں پہ لگا دیا، یہ درست نہیں ہے۔ دیکھیے تصویر کی اگر رخصت ہے نا تو اس کی ذلت کے ساتھ، اللہ کے نبی نے کہا کہ یہ تکیہ کیوں بنایا، اس کا گدا بنا لینا، ایسی بھی روایتیں ملتی ہیں کہ پاؤں میں مسلی جائے، پردہ تھا اس کو پھاڑا، کہا اس کو نیچے بچھانے کی کوئی چیز بنا لو۔ یعنی تصویر کے لیے جو چیز اسلام کا مفہوم سمجھ آتا ہے وہ کیا، کہ اس کو رون دو، اس کی عزت نہ کرو، اس کے برعکس دیواروں پہ اپنی تصویریں ہوں۔ ہم نے کیا کیا، ہم نے کیا خوبی کی ابھی، ہم کل خوبصورت تھے، آج نہیں رہے اور رونا آئے گا۔ آپ اپنی پرائیویٹ شادی کی زندگی کی تصویروں کو آپ ساری دنیا کو دکھاتے ہیں، قطن جائز نہیں ہے۔ مثال ہے کہ آج کے دور میں اگر کوئی کہتا ہے مووی کیمرے سے یا دوسرے سے بناتے ہیں، اس کو اپنے پاس ایک یادگیر ہے، ان کا عمل ہے، بنانے دیں، لیکن جو چیز ہے وہ تصویر کی یہ ہے کہ اس کی آپ عزت نہیں کر سکتے، اس کو سجا نہیں سکتے، اور اس کو بالکل اس طرح ہائی لائٹ کر کے دوسروں کے سامنے نہیں دے سکتے۔ بعض دفعہ آپ دیکھیں کہ آج کے دور میں بھی لوگ مذہبی رہنماؤں کی تصویریں گھروں میں لگاتے ہیں، مجھے تو حیرت ہوتی ہے کہ دین کا جب ہم کوئی بھی فلائر یا ایڈورٹائز دیتے ہیں تو اس کے اوپر بھی تصویریں لگی ہوتی ہیں، بعض دفعہ بعض بزرگوں کی، بعض مذاہب، آج اپنے آپ کو مسلمان کہنے والے، ان کے تو دین کی بنیادی، ان کے بڑے بزرگ جو بھی ہیں، ان کے مذہب کے پیروکار یا ان کے ریپرزینٹیٹو، ان کی تصویروں سے ہیں۔ تو تصویر ضرورت کے لیے، آج کے دور میں آپ میں سے کوئی کہہ سکتا ہے کہ ضرورت نہیں ہے؟ میں تو یہ سوچتی ہوں کہ آگے تو یہ تھا کہ کوئی کیمرہ بناتا تھا یا کیمرے سے کھینچتا تھا یا مووی سے، تو بڑے لوگ منہ پیچھے کر لیتے تھے شادیوں میں۔ آج آپ کسی شاپنگ مال میں جائیں، آپ کو تو نہیں دکھتا لیکن آپ کو ہوتا ہے اسکرین پہ تصویریں وہ دیکھ رہے ہوتے ہیں، مانیٹر کر رہے ہوتے ہیں، بڑے بڑے کیمرے ہیں۔ آپ ایئرپورٹس پہ جاتے ہیں، ضرورت ہے آپ کی، وہ بنے گی، آپ روک نہیں سکتے۔ آپ بس میں بیٹھ رہے ہیں، کتنے لوگ ہیں جو بس میں جاتے ہیں، آپ میں سے ہر ایک کی تصویر بن رہی ہوتی ہے، آپ کی ہر سیٹ کے اوپر فوکس کر کے انہوں نے کیمرے لگائے ہوئے ہیں، تو اب یہ تو مجبوری ہے۔ آپ کے نوٹوں پہ تصویریں ہیں، آپ کے پاسپورٹ پہ تصویریں ہیں، آپ کی آئی ڈی پہ، تو تصویر کیمرے کی کھچا لیں، کوئی حرج کی بات نہیں ہے، صرف یہ کہ اس کی عزت نہ کریں، سجا کے نہ رکھیں، ضرورت کے لیے اس کو استعمال کریں۔ اس پہ بہت زیادہ سختی سے ایک دوسری شدت پہ جا کے بھی درست نہیں کرنا ہوتا۔ ہمارے مذہبی رہنماؤں میں سے، خاص طور پہ انڈو پاک کے جو ہیں، ان میں سے اکثریت اس کی بھی اجازت نہیں دیتی، لیکن دیکھا گیا کہ انہی لیڈرز کی اخباروں میں تصویریں بھی ہوتی ہیں، کبھی انٹرویوز ہوتے ہیں تو ٹی وی میں بھی ہوتی ہیں، کیونکہ پھر اگر آپ اس کو بند کریں گے نا تو آپ کو پورا میڈیا ختم کرنا پڑے گا۔ آج اگر ٹی وی چینلز ہیں، مثال ہے کہ میں زیادہ نہیں جانتی، लेकिन कभी भी कहीं आते जाते नजरें पड़ी हैं, जैसे पीस टीवी, जिनके बारे में मैं समझती हूँ कि उनका थीम अच्छा है और वो कुरान और सुन्नत की बात करते हैं, आप देखें कि बंद कर देंगे। उसमें मैंने ऐसे कभी किसी औरत को नहीं देखा लिटरली। अच्छी बात है अगर नहीं आती। बच्चे हैं आप, अगर जहाँ चारों तरफ बड़ी बड़ी स्क्रीनों से लोगों के ईमान छीने जा रहे हैं, तो अगर वहाँ ऐसी कोशिशें ना होंगे, ऐसे चैनल्स ना होंगे, तो उस मीडिया को कैसे कवर करेंगे? तो लिहाजा इसमें वुसअत कल्बी का सामना होना चाहिए। ज़ाती तौर पे मुझे बिल्कुल नहीं पसंद कि बंदा अपनी तस्वीरें बनाए, करे, खींचे, लेकिन बिलफर्ज देखें कि अब ये आपका हॉल है ना, हम सब ने यहाँ बुनियाद डाली इस काम की। हमारा दिल चाहता है कि कल हम जब भी कभी जिक्र करें, हम कहेंगे भाई हम जब नॉर्वे में आए सबसे पहले हमने ये हॉल लिया, फिर अल्लाह ने हमें इससे बड़ा दे दिया, फिर अल्लाह ताला ने हमें इससे अच्छा दिया। तो अगर हम इस क्लासरूम के सेटअप की तस्वीरें बना लेते हैं, बोर्ड्स की बनाते हैं, कोई हरज की बात नहीं। बेजान चीज़ों की तो बनाने में वैसे कोई हरज नहीं। कोई प्रोसेस चल रहा है, मिसाल है कि हमारा बहुत बड़ा कोई प्रोग्राम हो रहा है, कोई पीछे से ऐसी जगह से चार छः ऐसी तस्वीरें खींचता है जिसमें किसी का चेहरा नहीं, किसी की शक्ल नहीं, कोई प्रोमिनेंट नहीं, सिर्फ एक ओवरव्यू देने के लिए, कोई हरज की बात नहीं है। असल अगर आप वो थीम समझ जाए ना, जो थीम होता है कि जिसके अंदर किसी के हाथ से और प्लस फिर उसको आगे दूसरी जगह लेके जाना कि उसकी वजह से फिर आप आगे शख्सियत को बनाएं। मसलन आप देखिए कि बात तो लोगों को बुरी लगेगी, लेकिन पूरी मोहब्बत रखते हुए अपने मुल्क के साथ, फिर भी कहूँगी कि हमारे यहाँ बानिए पाकिस्तान के नाम पर कायदे आज़म की तस्वीरें जो अदालतों में और सरकारी इमारतों में, कतन जायज़ नहीं है, इस्लाम इसकी इजाज़त नहीं देता। जब मक्का फतह हुआ था, अल्लाह के नबी सल्लम ने अपने हाथ से खाना काबा के अंदर हज़रत इब्राहिम और इस्माइल की तस्वीरें जो थी वो मिटाई, और उनके हाथों में तीर थे। अल्लाह के नबी ने फरमाया कि अल्लाह इन काफरों को बुरा करे कि हज़रत इब्राहिम और इस्माइल ने कभी तीरों के ज़रिए किस्मत मालूम नहीं की। एक कबूतरी थी, आपने अपने हाथ से उसका सर तोड़ दिया।